नमस्कार श्रोता, कार्यक्रम नालीबेलीको पर्खाइमा बसिरहनु भएका हाम्रा सम्पूर्ण श्रोताहरूलाई सुरु गर्न आँटिरहेका छौँ। र तपाईँहरूलाई थाहा नै छ, यो कार्यक्रम विभिन्न व्यक्तित्वहरूसँगको कुराकानीमा आधारित कार्यक्रम हो। खास गरी मान्छेले गरेका राम्रा कामहरूका बारेमा चर्चा गर्ने गर्छौँ कार्यक्रम नालीबेलीमा। आज पनि हामीसँग एकजना व्यक्तित्व हुनुहुन्छ, उहाँले आफ्ना प्रतिभाले यो देशका लागि र आफ्नो गाउँठाउँको लागि ठुलो योगदान पुर्याउँदै आउनुभएको छ। गायत्री लम्सालजीसँग आज हामी कुराकानी गर्न गइरहेका छौँ। श्रोता, उहाँले चाहिँ दुईवटा पुस्तक पनि निकालिसक्नु भएको छ र विशेष गरी उहाँ चाहिँ गीतकार का रूपमा परिचित हुनुहुन्छ। यहाँलाई स्वागत छ रेडियो कार्यक्रम नालीबेलीमा।
धन्यवाद छ।
यहाँलाई म गीतकारका रूपमा स्थापित हुनुभएको छ, कसरी यतातिर ढल्किनु भयो?
हाम्रो परिवार अलिकति साहित्य प्रेमी अथवा साहित्य अनुरागी नै छौँ। पिताम्बर भोला लम्साल भन्ने मान्छे मेरो दाई हुनुहुन्थ्यो, उहाँ अहिले त बितिसक्नु भएको छ। उहाँ चाहिँ भोजपुरको केउरेनी पानी भन्ने गाउँमा जन्मिनु भएको हो। हामी सबै त्यहीँ जन्मिएका मान्छेहरू हौँ। उहाँले नौडा महाकाव्य लेख्नु भएको थियो अनि हामीलाई त्यो परिवारलाई नै त्यसको प्रभाव पर्न गयो। विशेष गरेर उहाँ चाहिँ कवि हुनुहुन्थ्यो, म पनि कविता लेख्थेँ। म 2060 सालको धनाङमा भैरव राष्ट्रिय पुरस्कारको म विजेता पनि हो, म पहिलो भएको मान्छे हो।
कति सालमा?
60 सालमा राष्ट्रिय पुरस्कार पाएको हुँ मैले कवितामा। कविता लेख्दै जाँदाखेरि कविता अलिकति त्यो चाहिँ आम मान्छेमा पुग्दैन कि क्या हो भन्ने मलाई शङ्का लाग्यो कविता। र मैले कविताको विषयमा चाहिँ कविता हृदयले बुझ्न सक्दैन, मस्तिष्कले बुझ्ने विषय हो। मस्तिष्कले बुझ्नलाई धेरै नै मान्छे हुँदैनन्, तर हृदयले बुझ्नका लागि चाहिँ धेरै आम मान्छेहरूले गीत बुझ्छन् तर कविता बुझ्दैनन् भनिसकेपछि आम मान्छेले मलाई धेरैभन्दा धेरै चाहिँ के विधामा चिन्छ त भन्दाखेरि गीत विधामा चिन्छ। गीत विधाले नै मलाई धेरै मान्छेमा चिनाउन सक्छ, मैले चाहिँ इतिहास बनाउन सक्छु भन्ने लागेर मैले गीत लेख्न सुरु गरेको हो।
पानीको रङ, आकाश हेर्दै, दो बाटोमा भनेर जो दुई किताब निकाल्नु भएको छ, यसमा के कति कुराहरू कुन विषयमा तपाईँले चाहिँ गीत गर्नु भएको छ?
आधुनिक गीतहरूको सङ्ग्रह हो यो। जति आयु हुन्छ आधुनिक गीतको त्यति लोकगीत लगायतका अन्य गीतहरूको आयु हुँदैन भन्ने मेरो बुझाइ हो। र मैले यो आधुनिक गीतहरू लेखेको छु, यसमा राष्ट्रिय गीतहरू, स्वदेश गानहरू पनि मैले यसमा समावेश गरेका छु। र यो विशुद्ध आधुनिक गीत छ, मायावादी नै गीतहरू यसमा धेर समेटिएका छन्।
अहिलेसम्म यहाँले गर्नुभएको कविता वा गीतहरू के कति छन्?
अहिले 200 हाराहारीमा मेरा गीतहरू चाहिँ लिपिबद्ध भइसकेका छन्, होइन, संस्थागत भइसकेका छन्। अरू बाँकी मेरा पाण्डुलिपिहरू छन्, गीतकै कलम चलाइरहेको छु।
यो पेसादेखि अन्य अरू पेसामा पनि हुनुहुन्छ कि के गर्नुहुन्छ खास गरी?
होइन, म जागिरी जीवन पनि हो मेरो। म इटरी नगरपालिकामा जागिरी छु, अब त्यसको अतिरिक्त साहित्यको सेवा नै हो। 56 लिएर 69 मैले आकाश हेर्दै दो बाटोमा भन्ने पुस्तक प्रकाशन गरेँ, तर गीत चाहिँ मैले 56 लेखेँ।
यसमध्येका गीतहरू केही बाहिर आइसकेको छ अथवा के छ यो आकाश हेर्दै दो बाटोमा भन्ने?
आकाश हेर्दै दो बाटोमा एउटा राष्ट्रिय गीत वरिष्ठ सङ्गीतकार अमर गुरुङले सङ्गीत गर्नुभएको छ र उहाँले नै यो भूमिका पनि लेखिदिनु भएको थियो गीतको, होइन। त्यो गीत मैले रेकर्ड गरौँला भन्दा भन्दै उहाँ खस्नुभयो र अहिले पनि मेरो यसको यो सङ्गीत छ, यसको एरेन्ज भइसकेको छ र मैले गीत यो रेकर्ड गरेर चाहिँ छैन।
म्युजिक एरेन्ज भइसकेको छ।
मैले मेरो पनि बुवा बिरामी हुनुहुन्थ्यो, क्यान्सर पीडित हुनुहुन्थ्यो, अनि मैले चाहिँ बुवालाई छोडेर जान सकिनँ र मैले गीत रेकर्ड गर्ने मेरो मुड पनि भएन तत्वखतमा। त्यही समयमा अमर गुरुङजी पनि उहाँ खस्नुभयो, उहाँको श्रीमती पनि खसिसक्नु भएको छ, तर उहाँको छोराले एरेन्ज गर्नुभएको छ। यो गीतको नोटेसनहरू सबै उहीँसँग सुरक्षित छ र म यो गीत रेकर्ड केही समयपछि म गर्दैछु।
यसको लाइन के लाइन हामीलाई सुनाउन सक्नुहुन्छ?
शब्दमा चाहिँ म भन्छु है त, नखोजेको सहर छैन, नघुमेको गाउँ छैन, कस्तो माया लायो कुनै नदुखेको ठाउँ छैन, एउटा भएको मुटु पनि जल्ने हो कि जस्तो लाग्छ, छातीभित्र हाहाकार चल्ने हो कि जस्तो लाग्छ, मलम लगाऊ भने पनि देखिएको घाउ छैन, कस्तो माया लाग्यो कुनै नदुखेको ठाउँ छैन, यस्तो लाग्छ हिँड्दा हिँड्दै कतै सास रोकिन्छ कि, पोको पार्न नपाउँदै माया त्यसै पोखिन्छ कि, बिर्सौ न त भने पनि तिम्रो अर्को नाउँ छैन, कस्तो माया लाग्यो कुनै नदुखेको ठाउँ छैन। यो अमर गुरुङज्यूले सङ्गीत गर्नुभएको हो, मेरो यो मेरो शब्द र प्रकाश ओझाको सङ्गीतमा राजेश पायलले गाउनुभएको गीत छ यो। हिमाल पहाड तराईको जम्मै सेरो फेरो मेची काली एउटै आँगन छैन तेरो मेरो। तराईमा धान झुल्दा पहाड मुस्कुराउँछ, हिमालयमा हिउँ फुल्दा मधेस जुर्मुराउँछ। मधेस होस् वा पहाड होस् साना हिमालयकै, भाषा होलान् फरक फरक गीत नेपालकै। अलग छन् वर्ण अनि संस्कृति र रीत, तर पनि रिसराग छैन कसैसित। जाति धर्म वेशभूषा कीर्ति नेपालकै, पाखा होलान् फरक फरक धरती नेपालकै। यो राज पायलले गाउनु भएको छ, तर यसलाई चाहिँ के भने म्युजिक भिडियो पनि गरेको छैन यसको।
गीत चाहिँ गाइसक्नु,
यो गीत चाहिँ रेकर्डेड गीत हो यो। अहिले जतिसुकै मैले राम्रो गीत गाए पनि मलाई दुई पैसा न राज्यले हेर्छ, न नागरिक स्तरबाट हुन्छ, न विज्ञापनदाताबाट हुन्छ। तर भोलि राज्यको कुरा के आइरहेछ भने रोयल्टी चाहिँ के भनेदेखि कलाकारहरूले पाउनुपर्छ भनेर अहिले एउटा मुद्दा पनि लडिरहेको अवस्था छ। र यो स्थापित, यो मान्यता स्थापित हुन सकु भनेदेखि हामीले गाएका गीत अथवा हामीले लेखेका गीतहरू कसैले गाए पनि उनीहरूले पारिश्रमिक दिएर गरिसकेपछि आफ्नो आफूलाई रोयल्टी हुन्छ, र बुढेसकालमा यसो राज्यलाई केही दिएँ भन्ने एउटा गौरव त छँदैछ। अर्को कुरा के अरे, जीवनको उत्तरार्धमा केही न केही मलाई राज्यले पनि दिइरहेछ, म पालिया छु, मलाई सम्मान गरेका छ, मैले गरेको योगदान डुबेको छैन, मेरो राज्य अनुसारको स्रोत अनुसारको मलाई सम्झिरहेछ भन्ने एउटा आत्मसम्मान हुने कुरा हुन्थ्यो भन्ने लागेर मैले अहिले गीत रेकर्ड गरेको छुइनँ। अब म मेरो काम वा कर्तव्य नै अब गीत रेकर्ड गर्ने हुनेछ।
के छ जागिरको समय अझै तपाईँको बाँकी नै छ कि के हुन्छ?
जागिर मेरो अझै 9 वर्ष जागिर खाने समय छ होइन, तर म जागिर धेरै वर्ष पुरानो पनि भइयो, बुढो पनि भइयो। अब बुढेसकालतिर म अहिले 51 वर्ष भएँ, अब बुढेसकालतिर पनि लाग्यो, अब छोराछोरी पढाउनु पर्ने छ कुरा, अन्य कुरा सामाजिक कर्म गर्न बाँकी नै छ होइन। अब मरेर जाने यो जिन्दगीले केही गरिदिन पाएदेखि समाजले सम्झिरहन्थ्यो भन्ने एउटा आश पनि छ, त्यो पिँढीले सम्झिन्थ्यो, भविष्यले भविष्यमा चाहिँ के भने मेरो परिवार सम्मानित हुन्थ्यो भन्ने पनि लागिरहेको छ। र जागिर खायो भनेदेखि जतिसुकै जागिरले राम्रो काम गरे पनि हाम्रो समाजले राम्रो दृष्टिकोण राख्दैन जागिरलाई, त्यसैले म जागिर छोड्दै निकट भविष्यमा जागिर छोड्दैछु।
पूर्ण रूपमा तपाईँ यो गीतलाई चाहिँ बजारमा ल्याउने तर्ख
निरन्तरता दिने प्रयासमा छु म।
यहाँले इटरीमा बस्न लागेको कति भयो अथवा वर्तमान अवस्था कस्तो छ?
म भोजपुर जिल्लामा जन्मिएको मान्छे हुँ होइन, म बुवा खेमराज लम्साल र आमा छाया कुमारी लम्सालले 2025 सालमा मलाई जन्मिदिनु भएको हो। त्यसपछि हामी 39 सालमा बसाइँ सरेर इटरी आएका हौँ, इटरीको सुनसरीको इटरीमा, र अहिले पनि मेरो इटरीमा घर छ, र मेरो एक श्रीमती र 2 छोरीहरू छन्। आमा बुवा हुनुहुन्थ्यो, बुवा खस्नुभयो र आमा हुनुहुन्छ अहिले, र म 5 जनाको परिवारसहित इटरीमा बस्दै आएको छु। हामी 39 सालदेखि इटरीमा बसेका छौँ, र मैले आइएसम्मको शिक्षा लिएको छु, र म चाहिँ के भनेदेखि त्यहाँ वडा सचिवको काम गरेर बसिरहेको छु अहिले। तर म यति हो, तपाईँलाई म जानकारी गराउँ, म धेरै लामो समयसम्म म जागिर खान्न, म 1 महिनाभित्रमा मैले मोटामोटी जागिर छोड्ने म मानसिकतामा छु, र मैले त्यो तयारी सबै गरी पुरा गरिसकेको छु। र मै म यो अलिअलि राजनीति कार्यकर्ता भएर पनि विद्यार्थी जीवनमा हिँडियो, अहिले त्यो कुरा नभनौँ होइन। र त्यस पछाडि म जागिरी भएँ, जागिरी भइसकेपछि म तुरुन्तै जागिरमा भन्दा पनि म यो साहित्यको सेवा गर्नतिरै मेरो रुचि बढ्यो, र त्यो साहित्यको सेवा गर्ने क्रममा सुरु सुरुमा त कविता पनि लेखियो। कविता लेखेर मेरो अन्तर्दायीको जीवन भन्ने कविता जो 60 सालमा पुरस्कृत पनि भयो, त्यो कृष्णभूषण बल चाहिँ त्यसको निर्णायक हुनुहुन्थ्यो, भीष्म उप्रेति निर्णायक हुनुहुन्थ्यो, उहाँहरूले नै मलाई त्यो उसमा गर्नुभयो। अब अहिले म गीत विधामा त्यस पछाडि लागेँ, र मैले 9 कथा लेखेर अहिले पाण्डुलिपि छ मसँग, म प्रकाशनको तयारीमा पनि छु, र मैले त्यो कथा पनि कथा सङ्ग्रह प्रकाशित गर्ने पनि मेरो जमर्को गरिरहेको छु। म चाहिँ यो 2 पुस्तक, एउटा 69मा, एउटा भर्खर अस्ति आकाश हेर्दै दो बाटोमा भनेर मैले 69 प्रकाशन गरेँ। त्यस पछाडि अस्ति भर्खरै पानी गुरुङ भन्ने गीति सङ्ग्रह प्रकाशन गरेँ। गीतमा गीतको प्रेरणा दिने चाहिँ सबैभन्दा ठुलो मान्छे दिनेश अधिकारी हो। हरेक ठाउँमा म सम्झिन चाहन्छु, उहाँले चाहिँ मलाई करेक्सन गर्नलाई मद्दत गर्नुभयो। अभि सुवेदीले पनि मलाई प्रोत्साहित गर्नुभयो, तेरो साहित्य राम्रो छ, राम्रो गर्नुपर्छ गायत्रीजी, लेख्नुहुन्छ तपाईँ राम्रो लेख्नुहुन्छ भनेर। त्यसमा अमर गुरुङले सङ्गीतै गरिदिइसकेपछि म त्यसै उत्साहित भएँ र मैले दोस्रो कृति पनि प्रकाशन गरेँ।
के छ यो पानीको रङभित्र तपाईँको?
पानीको पनि आकाश अनुसारको रङ हुन्छ, पानी छाया अनुसारको रङ हुन्छ, पानी आफैमा रङ्गिन हुँदैन भन्ने मैले चाहिँ के भने सिम्बोलिक हिसाबले मैले पानीको रङ नै यसको उ गरेँ। र यसमा यो त भर्खर भर्खरै छ, उनको चुल्ठु भन्ने मेरो गीतको शीर्षक हो। टिपुला भन्थे दुई थुङ्गा फुल निउरिन सकिन, तिमीले चुल्ठु दिएको बेला सिउरिन सकिन। टिपुला भन्थे दुई थुङ्गा फुल निउरिन सकिन, तिमीले चुल्ठु दिएको बेला सिउरिन सकिन। अर्कैले लायो सिन्दुरको टिका रूपरङ्ग सजायो, ओडाई घुम्टो डोलीमा हाल्दै नौमती बजायो। फुट्ला झैँ भयो भक्कानो मेरो मन थामे जितेर, दिन चल्न मुटुलाई मैले मुठीले थिचेर। एकान्त खोज्दै नबस्नु अब विगत खोतल्दै, नझरु नासु बरबरी तिम्रा परेला छिचोल्दै। पाइरहँ हेर्न म सधैँभरि अदरको त्यो हाँसो, जिन्दगी भन्नु यस्तै नै रहेछ नगर्नु गुनासो। रहरले मात्र गीतकार बन्न पनि सकिँदो रहन्छ, रहर त बैँसमा सबैलाई लाग्छ गीतकार हुने, सबैले बैँसमा किताब लेख के अरे कविता लेख्छन्, तर त्यसको निरन्तरता चाहिँ ज्ञानले मात्रै प्राप्त गर्छ क्या। मैले पनि धेरै मेहनत गरेर शब्दमा मैले लेखेका शब्दहरूमा लार नहोस्, मैले लेख्ने शब्दहरू पातला नहुन्, फितलो नहोस् भनेरै मैले अलिकति मेहनत चाहिँ गरेको छु। हेर्नु कहिलेकाहीँ रसिक पनि हुनुपर्ने मान्छे सधैँ गम्भीर भएर पनि नहुने, रसिक हुने। अहिले गीत तपाईँको मलाई त्यो शिव परियारले एउटा गजल गाएको छ नि,
वन
पिलायो साथीले भन्ने हो, त्यो गीत सुनिसकेपछि मैले यस्ता पनि गीतहरू बजारमा बजार पाउँदो रहेछ भनेर थाहा पाएर मैले पनि एउटा गीत लेखेको छ त्यस्तै। दियौ ठुलो सजाया दोषै थिएन मेरो, दियौ ठुलो सजाया दोषै थिएन मेरो, यस्तो पिएँ कि मैले होसै थिएन मेरो। राम्री थियौ त के भो चोरेर लान्न थिएँ म, तिम्रै मुटुमा झिल्को जोरेर जान्न थिएँ म। निराश निराश थिएँ म जोसै थिएन मेरो, यस्तो पिएँ कि मैले होसै थिएन मेरो। तिर्खाएकी रहेछौ गर्मी चढेको रहेछ, बोकेर मिठो सपना धड्कन बढेको रहेछ। व्यञ्जन भएर हुन्न भोकै थिएन मेरो, यस्तो पिएँ कि मैले होसै थिएन मेरो। मैले त्यो जब त्यो गीत सुनिसकेपछि अनि ए यस्तो पनि गीत बजार पाउँदो रहेछ, यस्तो गीतको पनि महत्त्व बढेछ, यसका श्रोताहरू बढेछन् भनेपछि मैले पनि यतिको गीत लेख्दा हुन्छ हुने रहेछ, भोलि यो गीत त के भनेदेखि चल्ने रहेछ भनेर लेखेँ।
अनि यति धेरै गीतहरूमध्ये तपाईँले केही गीतहरू जुन यहाँले भन्नुभएको केही बेर अगाडि पनि म यहाँ कुरा भयो होइन तपाईँसँग,
गोरुङ्गा शिरमा भन्ने झुम्के गोलेलीको गायक कमलीकान्त भेटवालले गाएको छ एउटा, तिनजुरे मिल्के भन्ने त्यो लीला राई भन्ने बहिनीले गाएकी छन्। मैले त्यति धेरै गीतहरू रेकर्ड गरेको छैन, रेकर्ड अब मोफसलमा गरेका रेकर्डहरू छन् होइन, अलिकति राष्ट्रिय स्तरमा अलिकति ख्याति बनाइसकेका मान्छेहरूले गाएका छैनन्।
तर श्रोता हामी जे जति उहाँले अहिले दुईवटा गीत जुन युट्युबमा हामीले भेटाएका छौँ त्यो गीत तपाईँलाई पालै पालो सुनाउनेछौँ।
Thank you. शिरमा मेन्छ्यायम भेरमा गुराँस फुल्दा न्याउले रमाउँछिन् कहाँ पो हिँड्यो मायालु कान्छे आउन बसौँ छेउमा एकैछिन्
र अब हामी कार्यक्रमको अन्ततिर पनि आइरहेका छौँ। यो समयले नेटो काट्न कति बेला नेटो काट्छ भन्ने कुरा पनि कुरा गर्दा गर्दै यो कार्यक्रमको समय नै छोटो छ भनेर पनि हाम्रा श्रोताहरूले भनिरहेका छन्। त अब यसरी यो गीतहरू अब साँच्चै केही महिना पछाडि तपाईँ पनि जागिर छोडेर फेरि यो कामलाई निरन्तरता दिने, गीतहरूलाई निरन्तरता दिने कुरा छ, कवितालाई के गर्नुहुन्छ यहाँले? कविता लेख्ने कुराहरू निरन्तर रहन्छन् या गीतैतर्फ बढी?
कविता मैले विश्राम लिएँ कि कविता चाहिँ बुद्धिजीवीहरूका लागि हो, गीत चाहिँ आम मान्छे ढाक्रेहरूका लागि हो, घाँस काट्नेका लागि हो, भाँडा मोल्नेका लागि हो, होइन, त्यस पछाडि गोठालाका लागि, खेतालाका लागि हो गीत। पढे लेखेका मान्छेको, विद्वान मान्छेको, भाषा साहित्यका मान्छेको दखल गर्ने मान्छेहरूका लागि कविता हो भने बाटो हिँड्ने भरियाका लागि, बटुवाका लागि पनि गीत हो। त्यसैले गीतको धेरै ठुलो चाहिँ के भनेदेखि फराकिलो दायरा छ क्या, कविताको साँगुरो दायरा छ भने फराकिलो दायरा छ गीतको, गीतको फराकिलो दायरा भएकाले मेरो रुचि पनि गीतमै छ र मलाई गीत लेख्न जानेकोमा अथवा मैले जाने नजानेको जे जस्तो भए पनि दुनियाँले त गीत लेख्छस् भनिदिएकामा म मेरो आत्मसम्मान पनि भएको छ र मलाई लाग्छ म मलाई भनिदिएका मात्रै होइनन् मेरो गीतभित्र केही न केही एउटा मार्मिकता पनि छ भन्ने कुरा धेरै मान्छेले भनेकाले मैले पनि फिल गरेको छु, मैले पनि अनुभूत गरेको छु कि म राम्रै गीत लेख्ने गीतकार रहेछु। मैले दिनेश अधिकारी, कृष्ण हरि बराल, कालीप्रसाद रिजाल, होइन, राजेन्द्र थापा लगायतका सबै चाहिँ के भने गीतकारहरूसँग बसेर मैले छलफल गरिसकेको हुनाले श्रवण मुकारुङहरू यी सबैसँग बसेर मैले गीतको विषयमा छलफल अन्तर्क्रियामा भाग लिने तागत राखिसकेको हुँदाखेरि म पनि गीतकार चाहिँ हो र छु, गीतकार रहछु भन्ने कुरा चाहिँ मैले फिल पनि गरेका छु। र जब अमर गुरुङले मेरो गीतको सङ्गीत गरिदिनु भयो, उहाँले के भन्नुभयो भनेदेखि तिमी मोपसलको मान्छे र पहिलोचोटि गीतको सङ्ग्रह निकालेर मसँग आइरहेछौ, म तिम्रो गीत सङ्गीत गरिरहेछु र तिमीले अब जिम्मेवार बन्नुपर्छ, तिमी गीतकार हो यो देशको भनेर भन्नुभयो त्यति बेर मलाई। म चाहन्छु नै मान्छेको गीत म सङ्गीत गर्दिनँ, मैले नारायण गोपालको गीतहरू सङ्गीत गरेको छ र त्यसले गर्दाखेरि म यहाँको मात्रै सङ्गीतकार होइन, म भारतको पनि सङ्गीतकार हो, मेरा धेरै मान्छेहरू, मेरा चेला चपेटाहरू धेरै छन्, म भारत सकेर नेपाल आएर पनि नेपालको पनि म सङ्गीतको कुलपति भएर राज्यले मलाई सम्मानित ठाउँमा राखेर मसँग भएको ज्ञान बुद्धि सिप चाहिँ राज्यले लिएको मान्छे हो म। मैले जब तिम्रो गीतको सङ्गीत गरेँ, तिमीसँग ठुलो सम्भावना छ भएर मेरो यो गीतमा तपाईँको उसले उहाँले भूमिका पनि लेखिदिनु भएको छ र मैले त्यसपछि मलाई चाहिँ उहाँको शब्दले जब उहाँको भनाइले उहाँको उपदेशले मलाई गम्भीर बनायो क्या,
र
जिम्मेवार पनि बनायो, गम्भीर पनि बनायो। वास्तवमा मैले म ख्याल गरिरहेको थिएँ अहिले त के भने म त ठुलो गीतकार भइसकेको छु, अब मैले जिम्मेवारपूर्ण ढङ्गले मेरा शब्दहरू मेरो गीतको विषयमा मैले जानेकै रहिनछु भने पनि अझै मैले धेरै कुरा सिकेरै भए पनि अब लेख्नुपर्छ, मलाई लेख्ने ठाउँमा पुर्यायो समयले भनेर नै मैले चाहिँ गीतमा ऊ लागेँ।
गायत्री लम्सालजी हुनुहुन्छ हामीसँग श्रोता, उहाँले साँच्चैकै यो कविताबाट गीततर्फ कसरी ढल्किनुभयो र गीतमै बढी जोड दिनुभयो र अहिले पनि गीत उहाँका 200+ बढी गीतहरू यहाँले लेखिसक्नु भएको छ र यो गीतहरू पक्कै पनि हामी छिटैभन्दा छिटै भेटाउनेछौँ बजारमा र सुन्न पाउनेछौँ, राम्रा कलाकारहरूले यसमा चाहिँ स्वर दिनुहुनेछ भन्ने हामी आशा गर्न सक्छौँ।
मैले यो स्टुडियोमा यो दुईवटा कुरा राख्न पाएँ र मेरा कुरा बाँड्न पाएँ, मैले सुदूरपश्चिमलाई पनि मैले मेरो गीतको विषयमा मेरो भावना बिछ्याउन पाएँ, यहाँहरू समक्ष मैले यो कुरा राख्न पाएँ र म सबै मेरा आदरणीय श्रोता महानुभावहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसै मलाई चाहिँ यो यति लामो दूरीबाट संयोगवश यो एफएममा मलाई यो अवसर प्रदान गर्नुभएकोमा तपाईँ मेरा मित्र लगायत सम्पूर्ण यो एफएम परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।
धेरै धेरै धन्यवाद गायत्रीजी, हाम्रो स्टुडियोमा आफ्नो अमूल्य समय दिनुभयो, यसको लागि पनि हामी एफएम परिवार युनिटको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ र साथै श्रोताहरूलाई पनि धन्यवाद, विशेष रूपमा धन्यवाद भन्न चाहन्छु जसले चाहिँ धैर्यतापूर्वक हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ र आउँदा दिनमा पनि यस्तै प्रतिभाशाली व्यक्तिहरूसँगको कुराकानी रेडियो कार्यक्रम नालीबेलीमा पक्कै पनि सुन्न नबिर्सिनुहोला। आजको लागि प्रविधिमा साथ दिने मित्र कमलजीलाई विशेष धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक सुरेन्द्र पालपाली पनि बिदा माग्छु। हस्त नमस्कार।